يا أيها الذين آمنوا إذا تداينتم بدين إلى أجل مسمى فاكتبوه وليكتب بينكم كاتب بالعدل ولا يأب كاتب أن يكتب كما علمه الله فليكتب وليملل الذي عليه الحق وليتق الله ربه ولا يبخس منه شيئا فإن كان الذي عليه الحق سفيها أو ضعيفا أو لا يستطيع أن يمله فليملل وليه بالعدل واستشهدوا شهيدين من رجالكم فإن لم يكونا رجلين فرجل وامرأتان ممن ترضون من الشهداء أن تضل إحداهما فتذكر إحداهما الأخرى ولا يأبى الشهداء إذا ما دعوا ولا تسأموا أن تكتبوه صغيرا أو كبيرا إلى أجله ذلكم أقسط عند الله وأقوم للشهادة وأدنى ألا ترتابوا إلا أن تكون تجارة حاضرة تديرونها بينكم فليس عليكم جناح ألا تكتبوها وأشهدوا إذا تبايعتم ولا يضار كاتب ولا شهيد وإن تفعلوا فإنه فسوق بكم واتقوا الله ويعلمكم الله والله بكل شيء عليم.
رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي إن الحمد لله نحمده ونستعينه ونستغفره ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله صلى الله عليه وسلم يا أيها الذين اتقوا الله حق تقاته ولا تموتن إلا وأنتم مسلمون اے ایمان والو اللہ سے ڈرو جیسا کہ اس سے ڈرنے کا حق ہے اور تمہیں موت نہ آئے مگر اس صورت میں کہ مسلم ہو یا ایھا الناس اتقوا ربکم الذی خلقکم من نفس واحدہ اے لوگو ڈرو اس رب سے جس نے تم کو ایک جان سے پیدا کیا وخلق منہا زوجہا پھر اس سے اس کی زوج یعنی بیوی کو پیدا کیا وبس منہما رجالا کثیرا ونساء پھر ان دونوں سے بہت سارے مرد اور عورتیں پھیلا دی وَاتَّقُ اللَّهَ الَّذِي اور ڈر جو اس ذات سے تَسَاءَلُونَ بِهِ جس کا نام لیتے ہو تم ایک دوسرے کے ساتھ والارحام اور رشتہ داریوں کو ملایا کرو اِنَّ اللَّهَ كَانَ عَلَيْكُمْ رَقِيبًا بے شک اللہ تم پر نگہبان ہے تو رقیب کہتے ہیں جس کی نظر آپ کی گردن پہ ہو یعنی وہ تمہاری ایک ایک چیز کا حصہ ہے مراد یہ ہے کہ شہرک کے قریب سے کوئی چیز گزرتی ہے اللہ تعالیٰ کو اس کی خبر ہوتی ہے پھر اسی طرح سے یا ایھا الذین آمنوا اتقوا اللہ اے لوگوں جو ایمان لائے ہو ڈر جاؤ اللہ سے وقولوا قولا سدیدا اور اس بات سیدھی کرو کیا فائدہ ہوگا یصلح لکم اعمالکم تمہارے اعمال کی اصلاح کر دے گا ویغفر لکم ذنوبکم اور تمہارے گناہوں کو معاف کر دے گا ومن یطیع اللہ ورسولہ اور جو کہ اللہ اور اس کے رسول کی اطاعت کرے گا تو فقد فاز فوزا عظیما گویا کہ وہ بہت بڑی کامیابی پا گیا کامیابی پانا ابھی آپ کے سامنے سورۃ آل عمران کی آیت نمبر 102 سورۃ نساء کی پہلی آیت اور سورۃ الاحزاب کی آیت نمبر 70-71 رکھی آپ نے ایک چیز ضرور محسوس کی ہوگی کہ تینوں آیتوں میں لفظ تقویٰ بہت آیا حقیقت یہ ہے کہ تقویٰ ہی وہ شعور ہے جو انسان کو اللہ کی پسند کا بنانے کے لیے تیار کرتا ہے ایک طرف تقویٰ گناہوں کو چھوڑنے کا حکم دیتا ہے اور دوسری طرف نیکیوں کو اپنانے کا حکم دیتا ہے. ہم اللہ کے تقویٰ کے بغیر جتنا مرضی علم لے لیں، ہم عالم بن سکتے ہیں، ہم مفتی بن سکتے ہیں، ہم بہت بڑے بڑے ٹائٹل پا سکتے ہیں، لیکن ہم اللہ کی پسند کے نہیں بن سکتے. تو آج انشاءاللہ تعالی ہم جو بات شروع کرنے لگے ہیں وہ قرض کے بارے میں ہے. آپ اس کو قرض اے ٹو زی کہہ دیں، قرض کے فضائل اور مسائل کہہ دیں، یا اس کا آپ کوئی بھی نام رکھ لیں. قرض کا موضوع اتنا اہم ہے کیونکہ یہ دو انسانوں کے معاملے کو شو کرتا ہے. قرآن پاک کی طویل ترین آیت جو ہے وہ قرض کے بارے میں، وَإِذَا تَدَايَنْتُمْ بِدَيْنٍ، آپ اس کو لون کہہ دیں، ڈیپٹ کہہ دیں، ادھار کہہ دیں، لیکن حقیقت ہے کہ آج کے دور میں زندگی جس روش سے گزر رہی ہے تو اس میں مالی لین دین ان میں بہت حد تک قرض کا معاملہ عام ہو گیا. پہلے دور میں لفظ قرض سنتے ہی ذہن تھا بیچارہ، مجبور، ماسی، کوئی ڈرائیور، کوئی مالی بابا. کوئی روتا ہے اور کہتا ہے کہ بچے کی فیس دینی ہے، پیسے نہیں ہیں. کوئی کہتا ہے بجلی کا بل کٹ جائے گا اگر قرض نہ دیا گیا. آپ نے بھی یہ لفظ سنے ہوں گے نا. ہم جن سوسائٹی سے آئے ہیں وہاں قرض ہمیشہ غریب لوگوں کا مسئلہ رہا، اور غریب بیچارے قرض دے نہیں سکتے تھے، اور امیروں کو رغبت دلائی جاتی تھی کہ آپ قرض دیا کریں ایسے لوگوں کو، بیچاروں کو، کہ جن کے کا اللہ نے آپ کے مال میں ڈال دیا ہے. کیونکہ حدیث ہے کہ اللہ نے سب کے لیے رزق رکھا ہوا ہے نا. کچھ لوگوں کو جو کم دکھتا ہے آج ہماری نظر میں وہ دوسروں کو دیا ہوا ہے، کہ اللہ دے بھی سکتا تھا. سورہ یاسین میں آتا ہے کہ کچھ لوگ اتنے رعونت کے مارے ہوتے ہیں کہ جب ان سے کہا جاتا ہے کہ دوسروں کو کھلاؤ تو کہتے ہیں ہم ان کو کیوں کھلائیں، جن کو اللہ چاہتا تو خود کھلا لیتا. تو حقیقت ہے کہ اللہ تعالیٰ نے انسانیت کے ساتھ جو الرزاق ہونے کا وعدہ کیا وہ سچا ہے. اس کے باوجود آپ اور میں اپنے ارد گرد چاروں طرف دیکھتے ہیں تو ہمیں کیا دکھتا ہے کہ کہیں پہ کیا ہوتا ہے لوگوں کے ساتھ. کوئی بہت امیر ہے، ہم ان کی ایک شادی کھا کر آتے ہیں تو ہم ڈپریشن میں چلے جاتے ہیں، کئی لوگوں کی امیدیں ٹوٹتی ہیں، ہے نا. اور دوسری طرف آپ ایسے غریبوں کو سڑکوں کے کنارے رلتے دیکھتے ہیں کہ جو آپ کے بچے ہوئے ٹکڑے کھا کر بھی پیٹ پالنے پہ مجبور ہے. تو بہت دفعہ اس سے بدگمانی آنے لگتی ہے کہ نعوذ باللہ پھر اللہ تعالیٰ نے زیادتی کی، یا اللہ تعالیٰ از ناٹ فیئر، نعوذ باللہ. تو بات ایسی نہیں ہے، اس کو آپ سمجھ لیجیے تاکہ اس موضوع پر پہنچنے سے پہلے ہم اللہ کی بانٹ پہ تو راضی ہوں. تو اللہ سبحانہ تعالیٰ نے سب کا رزق مقرر کیا. جب ایک بچہ ماں کے پیٹ میں آتا ہے تو اللہ تعالیٰ ایک فرشتے کو بھیج کر اس کے رزق کا فیصلہ کر دیتے ہیں. اور دوسری بات یہ نوٹ کر لیں کہ اللہ تعالیٰ نے کبھی کسی کو بھوکا نہیں مارنا. کیا کیا کہ آپ امیجنیشن میں لے آئیے، صرف ایک ایگزامپل دے دیتی ہوں کہ اللہ تعالیٰ نے 100 لوگ دنیا میں پیدا کیے، 100 روٹیاں چاہیے تھیں، 100 پانی کے گلاس چاہیے تھے، 100 جوتوں کے جوڑے، کپڑوں کے جوڑے، وٹ ایور بیسک نیڈس پہ لے لیجیے. اب کیا چاہیے تھا کہ ہر بچے کو ایک ایک جوتی کا جوڑا، ایک ایک کھانا، پلیٹ، روٹی دے دی جاتی تو 100 لوگوں کے پاس ایسا ہوتا. اللہ سبحانہ تعالیٰ نے ایسا نہیں کیا حکمت کے لیے، کیونکہ اللہ تعالیٰ خود الرزاق ہے نا، اور اللہ تعالیٰ خود ٹیک کیئر ہے نا، تو وہ یہ بھی موقع دیتا ہے کہ کچھ تم بھی کر لو. یہ ایسی ہے کہ جیسے پیسے آپ کے ہی ہوتے ہیں، لیکن سم ٹائم آپ اپنے بچے کو کہتے ہیں جو تم فقیر بابا کو دے دو. کیوں؟ تاکہ آپ کے بچے کا حصہ ڈل جائے، اس کو دینے کی عادت پڑے. تو اللہ تعالیٰ نے کیا کیا کہ وہ 100 روٹیاں 100 لوگوں میں بانٹنے کی بجائے کیا کیا کہ اس میں سے 50 لوگوں کو تو اللہ نے ایک ایک روٹی دی، اوپر کے جو 25 تھے نا ان کو دو دو دے دی، سب چیزیں دو دو دے دی، سمجھنے کے لیے دیکھ لیجیے. اور کیا کہا کہ تم اپنے ارد گرد نظر ڈالو، تمہیں کوئی اگر بھوکا دکھتا ہے تو 25 روٹیوں میں سے 25 سے ایک ایک ہے تمہاری، جا کے اس کو دے دو. دیکھو جوتے نہیں ہیں تو جوتے دے دو، کپڑے نہیں تو دے دو. تو کرنا کیا چاہیے تھا، اب اس ہال میں 100 لوگ ہوتے، 50 کو روٹی مل گئی، 50 لوگوں کو ان کا بریکفاسٹ مل گیا، ناشتہ مل گیا، سب ہو گیا، باقی کے آگے پلیٹیں دو دو رکھ دی گئیں. تو آپ خود بھی کیا کریں گے، آپ کہیں گے نہیں مجھے ایک ہی چاہیے، آپ فوراً اٹھیں گے اور وہ جو لوگ کھانے کے انتظار میں بیٹھے ہوں گے ان کو دے دیں گے. اگر لوگ یہ کر دیں تو نو ایشو. بس یہ ہے دنیا میں مال کی بانٹ. اللہ تعالیٰ کچھ لوگوں کا رزق، کھانا، پانی، ضرورتیں کچھ دوسروں کو دے دیتے ہیں تاکہ دوسرے ان کو دے کر اجر میں شامل ہو جائیں. ٹھیک ہے، تو دنیا میں مال دولت بہت کمی بیشی ہے. اب آج کے دور میں لفظ قرض کہہ لیجئے، یا اس کو اگر میں کامن ورڈ یوز کروں جو ہماری لینگویج میں، وہ ادھار ہے. ادھار اور قرض دونوں ایک ہی چیز کے دو نام ہیں. تو آج ہم انشاءاللہ جو سلسلہ شروع کر رہے ہیں اللہ نے چاہا تو آپ دیکھے گا کہ اس سارے کے اندر ہم کیا کیا دیکھیں گے قرض لینے اور دینے کے بارے میں، کیا ہے قرض کی شرعی حیثیت، کیا ہے اسلام کیا کہتا ہے قرض کے بارے میں، پھر اسی طرح قرض لینے کے بعد کیا اس کو ادا کرنے کی نیت ہونی چاہیے، پھر اسی طرح جس نے آپ سے قرض لیا ہے وہ آپ کو واپس نہیں کر پا رہا تو آپ کو اس کے ساتھ کیا معاملہ کرنا چاہیے. ٹھیک ہے، फिर इसी तरह हम देखेंगे कि जब कर्ज की वापसी का कोई तकाजा करे तो क्या ले का अंदाज कैसा होना चाहिए। फिर इंशाल्लाह हम इस सीरीज में ये भी देखेंगे कि जो कर्ज ले लेते हैं लेकिन देते नहीं है, ये शुरू का हमारा टॉपिक ही होगा। अभी इंशाल्लाह मैं आपके साथ लिस्ट शेयर करूंगी तो आपको खुद भी अंदाजा हो जाएगा कि इसमें आपको शायद कोई चीज छूटेगी नहीं अल्लाह के हुक्म से। हम इसके अंदर एक टूल के तौर पर जो बुक यूज करेंगे वो है कर्ज के फजाइल और मसाइल। ये किताब डॉक्टर फजल अलाई साहब की है, आप लोगों के लिए भी अल्हम्दुलिल्लाह अवेलेबल होगी, लेकिन आप इस वक्त अगर जितना अपने हाथ से नोट्स लेंगे बाद में फिर बुक पढ़ेंगे तो ज्यादा फायदा होगा। हम इस बुक को इस एंगल से पढ़ेंगे कि जिस तरह नीट होगी, लेकिन जितनी भी बातें रेफरेंसेस सब कुछ चीजें होंगी हदीसें दुआएं वो आपको इसमें से बाद में मिल जाएंगी। लेकिन मैं आपको इसके साथ इस तरह एक लेक्चर स्टाइल में करना ज्यादा पसंद करूंगी ताकि आप खुद भी लिखने का मौका मिले। बहुत कुछ लिखा हुआ जब मिल जाता है ना तो हमारा दिमाग काम नहीं करता। मैं इसको ऐसे सोचती हूँ, देखिए कि जो लोग खुद घर का अपना काम करते हैं ना उनको मुश्किल नहीं होता, लेकिन जो ही आपको मेड हायर कर लेते हैं तो फिर मेड जब आती है तो आपकी बॉडी सुस्त हो जाती है ना। क्यों कर रहे हैं वो करे काम, क्योंकि दूसरा करने लगा। जब हमें बहुत सारे टूल्स मिल जाते हैं ना तो फिर हमारा जिस्म भी सुस्त हो जाता है। तो मैं तवक्को आपसे क्या करूंगी, जस्ट बुलेट पॉइंट्स, छोटे छोटे नुक्ते नोट करें, हेडिंग बोलूं हेडिंग नोट करें, कोई तारीफ बोलूं तारीफ लिख लीजिए, कुछ उसके मेन पॉइंट, ताकि बाद में आपके से एक हैंडफुल हैंड आउट हो और आप ही के नोट्स को फिर हम एक छोटे से बुकलेट की सूरत में प्रिंट करवा के आपका सदका जारी है इस कोर्स में डलवा देंगे। ठीक है, तो बजाय इसके कि आप ये कहें कि मैं कैसे पढ़ूं क्या करूं किधर से लिखूं, आप लिखिए, हम आपके लिखे हुए को चला दूसरों तक लेकर आएंगे। ठीक है, फिर सीरीज के अंदर हम जो चीज देखेंगे उसकी अगर आप एक लिस्ट देखना चाहें तो मैं आपसे शेयर करती हूँ। तो पहली चीज आप देखिए कि अगर हम इसमें तरतीब के एतबार से देखें तो कर्ज और उसकी शरई हैसियत, देने और लेने वाले के आपस के मामले की बात इंशाल्लाह हम पढ़ेंगे। फिर जब कोई कर्ज ले ले तो फिर उसको अदा जरूर करे। ठीक है, फिर अगर कोई नहीं देता, आपने किसी को कर्ज दिया कोई वापस नहीं दे रहा, दे सकता है लेकिन नहीं देता, तो फिर क्या आप उसके लिए कोई कानूनी तौर पे कुछ कर सकते हैं, यानी क्या उसके लिए चीजें। फिर इसी तरह कुछ चीजें कि कर्ज अदा करने की कुछ सूरतें, ये बहुत अहम टॉपिक होगा इंशाल्लाह हमारा इसमें। और फिर अगर कोई बेचारा दे सकता आपको आपका छोटा मोटा कर्ज जो उसको आपने दिया था, तो फिर आप उसकी मदद कैसे करेंगे। फिर इसी तरह कुछ जानबूझ के नहीं देता तो फिर उसको जो शरीयत ने उसकी सजा हद मुकर्रर की है वो क्या है। यहां तक तो बात हो जाएगी वो कर्ज जो लोगों को हम दें और कोई हमें वापस ना करे उसमें क्या मामला है। मुझे लगता है कि ऐसे मामलों में हम जो बाहर के मुल्कों में रहने वाले हैं इनका इतना इन्वॉल्वमेंट नहीं होता। अल्हम्दुलिल्लाह अगर हम किसी गरीब रिश्तेदार की मदद कर भी देते हैं तो खुद दिल भी सोच ही लेते हैं कि अब इनसे क्या लेना है, राइट। यानी जिसको अल्लाह ने आसूदा हाल कर दिया, जिसके पास ये सारी चीजें मौजूद है, वो फिर इस चीज की ज्यादा केयर नहीं करता। लेकिन उसके बाद कुछ ऐसे इश्यूज हैं, ये जहन में रखिए कि हर इशू अपने वक्त पे आएगा, तो हर सेशन के बाद वो सवाल जवाब हम रखेंगे जो कि उस दिन के मुतालिक होंगे। एक दफा ये पूरा हो गया आगे चलेंगे, फिर उसके बाद आगे जो होगा वो इंशाल्लाह आप देखेंगे कि कर्ज के साथ कोई शर्त लगाना, क्या हम शर्तें लगा सकते हैं, और फिर कर्ज के माल के कर्ज के साथ जितने ज़कात के इशू हैं, मसलन आपने किसी को कोई चीज कर्ज पे दे दी है, उधार दे दी, मतलब कर्ज को उधार बोलो ज्यादा इजी लगेगा ना, कॉमन सेंस लगती है। आपने किसी को कोई चीज उधार दी हुई है और उसने कहा मैं वापस ले, अब आप क्या उस पे साल के एंड पे ज़कात देंगे कि नहीं, राइट। फिर इसी तरह इसमें बहुत आपके जो कोई फौत हो चुका है उसके ऊपर कोई कर्ज था तो उसकी ज़कात, तो ज़कात से रेलिवेंट जितने इश्यूज हैं वो इंशाल्लाह हम इसमें एक दफा पढ़ेंगे। फिर इसके बाद आप देखेंगे बैंक कार्ड्स और इनकी शरई हैसियत, मेरा ख्याल जिसके लिए आपको सब्र करना पड़ेगा, जो वेस्टर्न मुस्लिम्स का सबसे बिग इशू इस वक्त दिखता है। इशारतन बात तो सारी सारे कोर्स में ही चलेगी, ऑफकोर्स जब असल पकड़ा है तो फिर उसके साथ रहेगा। आप बिल्कुल ऐसे ही महसूस कीजिए कि आपको इस वक्त जो सुनना है उसमें से जो बातें आप समझ सकते हैं समझें और जो लिख सकते हैं वो लिखें। तो आइए इसकी पहला टॉपिक शुरू करते हैं। हमारा आज की सीरीज का पहला टॉपिक क्या है इंट्रो के बाद, कर्ज और इसकी शरई हैसियत।